नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरिका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी कृषिमा उद्यमशीलता र आर्थिक विकासका लागि सञ्चालन भइरहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका बारेमा कुराकानी गर्छौं। सरकारले कृषि तथा पशुपक्षी क्षेत्रको उत्पादन वृद्धिसँगै बजारको सुनिश्चितता गरी कृषिमा उद्यमशीलता र आर्थिक विकास गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिरहेको छ। विश्व बैंकको आर्थिक सहयोगमा सन् 2021 देखि 5 वर्षका लागि यो कार्यक्रम सञ्चालनमा छ। 5 वटा प्रमुख आर्थिक करिडोरले छोएका 6 वटा प्रदेशका 35 जिल्लाका 171 पालिकामा यो आयोजना लागू गरिएको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना र यसले समेटेका कार्यक्रमबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ आयोजनाका निर्देशक डाक्टर चन्द्र प्रसाद रिसाल। स्वागत छ तपाईँलाई कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा।
धन्यवाद, सबैमा मेरो नमस्कार।
हामी कुराकानीको शुरूआत गरौं, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना के हो?
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदान ऋणमा चाहिँ प्राप्त गरेको रकमलाई सदुपयोग गर्दै नेपालमा उद्यमशीलता विकास, कृषिलाई व्यवसायीकरण गर्दै त्यसमा चाहिँ उत्पादनको बजार सम्बद्धतालाई बढ़ावा दिनको लागि सञ्चालित आयोजना हो। यो आयोजना 5 वर्षको लागि 2077-78 सालदेखि लागू भएको छ। 2 वर्ष अवधि पूरा गरिसकेको छ, अब 3 वर्ष बाँकी रहेको अवस्था छ। र यो आयोजनाले मुख्यतया अहिलेसम्म केही आफ्ना तयारीका कामहरू गरेको छ भने प्रोजेक्टका 4 वटा कम्पोनेन्टहरू अहिले मुभिङ अवस्थामा आइपुगेको छ।
भनेको केही तयारीका कामहरू भए भन्नुभयो, आयोजना चाहिँ अब कसरी सञ्चालन भएको छ अथवा अबका दिनमा चाहिँ कसरी सञ्चालन हुन्छ?
आयोजनाको मुख्य उद्देश्य भनेको उत्पादनलाई बजारसँग सम्बद्धता कायम गर्ने भन्ने मुख्य कम्पोनेन्ट हो। यो कम्पोनेन्टको हाम्रो प्रमुख काम भनेको बजार सम्बद्धता, उत्पादनलाई बजारसँग लिंक गर्नको लागि प्राप्त भएका बिजनेस प्रपोजलहरूमा त्यसलाई उपआयोजनाको रूप दिएर त्यसमा लगानी गर्ने, अनुदान प्रवाह गर्ने भन्ने हो। यो अनुदान प्रवाहको कार्यविधि मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ र त्यो स्टार्टअप अनुदान कार्यविधि अनुसारको सूचना प्रवाह भएर अहिले हाम्रा 4 वटा मुख्य आर्थिक करिडोर कार्यालयहरू यो कार्यक्रम सञ्चालन गर्नलाई जुन स्थापना भएका छन् ती 4 वटै आर्थिक करिडोर कार्यालयहरूबाट यसको सार्वजनिक सूचना प्रवाह भएको छ। यद्यपि यो प्रचार प्रसार सम्पूर्ण किसानहरूमा नपुगेको भन्ने गुनासो फिडब्याक हामीले पाएका पनि छौं। त्यसरी स्टार्टअप अनुदानको जोइन्ट प्रोफाइल पेश गर्ने सूचना प्रकाशन भई हाम्रो अहिलेसम्मको अवस्थामा करिब 300 भन्दा बढी प्रपोजलहरू, प्रस्तावनाहरू चाहिँ हामीले प्राप्त गरिसकेको अवस्था छ र ती प्रस्तावनाहरूलाई अब हामी बिजनेस प्रपोजल, बिजनेस प्लानमा डेभलप गर्दै व्यावसायिक योजनामा योजना तयारी गरेर त्यसमा चाहिँ हामी लगानीका कार्यक्रमहरू शुरू गर्ने अवस्थामा पुगेका छौँ।
यहीँनिर चासो रह्यो, अहिले जुन उद्योग विभागले सञ्चालन गरेको स्टार्टअप कार्यक्रम यससँग जोडिएको छ कि फरक हो?
स्टार्टअप भन्ने शब्द चाहिँ उस्तै हो। स्टार्टअपको अर्थ के हुन्छ भने केही नौलो, केही क्वालिटी इम्प्रुभमेन्ट अथवा क्वान्टिटी इम्प्रुभमेन्टको लागि गरिराखेको भन्दा फरकपना आउने खालको उद्यम विकास गर्नेलाई हामीले स्टार्टअप भन्छौँ। उहाँहरूले गरेको कार्यक्रम छुट्टै उद्योगसँग रिलेटेड कुराहरू छन् भने हामीले ग्रामीण उद्यमशीलता, खास गरेर कृषि, पशुपक्षी पालन, गैरकास्ट वन पैदावार र हाम्रो औषधिजन्य बिरुवाहरूका बारेमा चाहिँ यस्ता उद्यमसँग सम्बन्धित कुराहरू हामी कृषि मन्त्रालय मार्फतबाट यो ग्रामीण उद्यम आर्थिक विकास आयोजनाले गरिराखेको छ। शब्द स्टार्टअप चाहिँ अहिले धेरै ठाउँमा प्रयोग भएको छ। उद्योग मन्त्रालयले पनि स्टार्टअपका कुराहरू गरिराखेका छ। अहिले हामी कृषिमा यो ऋण परियोजना मार्फत पनि स्टार्टअप अनुदान भनेका छौँ, तर यसमा प्रयोग भएको स्टार्टअप अनुदान भनेको ग्रामीण उद्यमशीलता विकास, त्यो पनि कृषि, पशुपक्षी, गैरकाष्ठ वन पैदावार र सुगन्धजन्य बिरुवाहरू एरोमेटिक प्लान्ट्सहरूसँग सम्बन्धित स्टार्टअपको काम चाहिँ हामी गर्छौं।
कुराकानीमा हुनुहुन्छ ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्र प्रसाद रिसाल। हामीले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना बारे केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अब अहिले जुन साना किसानहरू हुनुहुन्छ उहाँहरूका पनि समस्या छन्, गुनासा छन्, यो आयोजनामा चाहिँ त्यस्ता किसानहरू कसरी जोडिनुहुन्छ त?
यो आयोजनामा किसानहरूलाई प्रत्यक्ष रूपले जोडिएर सञ्चालन गर्ने कार्यक्रम भनेको अघि मैले भनेको कम्पोनेन्ट एक अन्तर्गतको उत्पादनलाई बजारसँग सम्बद्धता गर्ने कम्पोनेन्ट मार्फत नै हो, जसलाई हामीले प्रोडक्टिभ पार्टनरसिपको कम्पोनेन्ट पनि भन्छौं। प्रोडक्टिभ पार्टनरसिपको कम्पोनेन्टले किसानहरूलाई समूहमा आबद्ध भएका किसानहरूलाई 15 भन्दा बढी किसानहरू आबद्ध भएर कुनै उत्पादन प्रणालीमा जोडिन चाहनुहुन्छ भने उहाँहरूलाई खरिदकर्तासँगको सम्बन्ध गराएर खरिदकर्तासँग एउटा सम्झौता सहित उत्पादन योजना बनाएर उहाँको उत्पादनलाई बजारको समस्या नहोस् भन्ने उद्देश्यले सुरुबाट योजना बनाउँदाकै समयबाट एउटा खरिदकर्तासँग उहाँहरू जोडिनुहुन्छ। खरिदकर्तासँग जोडिएर बनेको व्यावसायिक योजनामा जुन चाहिँ सामूहिक उत्पादन प्रणालीमा आधारित हुनुपर्छ, हामी कुनै व्यक्तिगत फर्म अथवा निजी फर्मलाई त्यस्तो खालको सपोर्ट गर्दैनौ, सहायता प्रदान गर्दैनौ। हामीले सहायता प्रदान गर्ने उत्पादक संस्था भनेको चाहिँ या त समूहमा आबद्ध भएका 15 भन्दा बढी किसान हुनुपर्छ, या सहकारी मार्फतबाट 15 भन्दा बढीका किसानहरू हुनुपर्छ, या विभिन्न खालका कमोडिटीका उत्पादक संस्थाहरूका 15 भन्दा बढी किसानहरू सामूहिक रूपमा उत्पादन प्रणालीमा जोडिएको हुनुपर्छ। किन हामीले सामूहिकतामा जोड दियौं भन्दाखेरि एउटा उत्पादन गरिसके पछाडि बजार सम्बद्धता कायम गर्दा खरिदकर्ताले खरिद गर्ने परिमाण पुग्न सकोस्। थोरै थोरै उत्पादन डालोमा अथवा डोकोमा मात्रै हामी उत्पादन गर्छौं व्यक्तिगत रूपमा भने त्यो उत्पादनप्रति खरिदकर्ता आकर्षित हुँदैन, किनभने एक डोको काउली किन्नको लागि खरिदकर्ता तपाईँको गेटमा आउन सक्दैन। त्यसैले एउटा अलि ठूलो परिमाण भयो भने खरिदकर्ता तपाईँको फार्म गेटमै आएर खरिद गर्ने व्यवस्था हामीले गरिदिन सक्छौं, अथवा खरिदकर्ताको माग चाहिँ स्थानीय कुनै बजारमा पुर्याइदिनुपर्ने भन्ने खालको सम्झौता भयो भने सामूहिक रूपमा त्यो उत्पादन भएको चीजलाई फार्मबाट बजारसम्म लगेर उत्पादनलाई खरिदकर्ताको जिम्मा लगाउन सकिने भयो, बेच्न सकिने भयो। त्यसैले हामी समूहमा आबद्ध भएका संस्थाहरूलाई उत्पादन योजना व्यावसायिक उत्पादन योजनामा लाग्ने खर्चको 50% अथवा सम्बद्ध हुने समूहका किसानहरूको संख्याको आधारमा एक किसान बराबर 1700 अमेरिकी डलरमा नबढ्ने गरी त्यति सहयोग अनुदानको रूपमा सहयोग चाहिँ सरकारको तर्फबाट यो आयोजनाले गर्दछ।
भनेको यो लगानी चाहिँ नगदमा दिने हो अथवा अरू केही विकल्पहरू हुन्?
यो लगानी भनेको हाम्रो व्यावसायिक योजनामा उल्लेख भएका क्रियाकलापहरू सञ्चालन भइसके पछाडि पोस्ट पेडको रूपमा पहिले काम गरेको प्रगति हेरेर त्यसमा लागेको खर्चको 50% नगदमै उहाँहरूको समूहको जुन उपआयोजना सञ्चालन गर्ने समूह हुन्छ उहाँहरूको ब्याङ्क खातामा जम्मा गर्ने हो।
हामीसँग कुराकानीमा हुनुहुन्छ ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्र प्रसाद रिसाल। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन भएको 2 वर्ष भएको छ र अब सञ्चालनको अवधि 3 वर्ष छ। अघि तपाईँले सरस्वती चाहिँ जोड्नुभयो, तर यो 2 वर्षमा देखिने गरी आयोजनाले यो काम गर्यो है भन्न सक्ने अवस्था छ?
हामीले हाम्रा 4 कम्पोनेन्टका आवश्यक पूर्व तयारीका कामहरू, कार्यविधिहरू स्वीकृत गर्ने कुराहरू, आवश्यक पर्ने जनशक्ति जोगो गर्ने कुराहरू र हामीले कन्स्ट्रक्सनका केही ठेक्का लगाउनु पर्ने कुराहरूका कामहरू चाहिँ गरेका छौं। जस्तो हामीले निर्माण गर्ने एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनहरू मध्ये 40 एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको डीपीआर तयार भई यसलाई चाहिँ ठेक्का प्रक्रियामा हामीले लगिसकेका छौं। अब निर्माण कार्य शुरू हुँदैछ अहिलेसम्म। त्यसै गरी अघि पनि भने मैले स्टार्टअप अनुदानको कार्यविधि स्वीकृत भयो, एउटा नेशनल रूपमा हामीले सूचना प्रकाशन गर्यौं र त्यो सूचनालाई हामीले विभिन्न खालको कम्युनिकेशन क्याम्पेनिङको रूपमा प्रचार प्रसारका काम गर्यौं र अहिले स्टार्टअप अनुदानको लागि जोइन्ट प्रोफाइलहरू करिब 300 हारिमा जम्मा भइसकेको अवस्था छ र बिजनेस प्लानमा हामी केहीलाई बिजनेस प्लान डेभलप गर्दैछौं। र त्यसै गरी हाम्रो कम्पोनेन्ट दुई अन्तर्गत साना तथा मझौला उद्यमीहरूको क्षमता विकासको एउटा पाइलोटिङको कार्यक्रम जुन कास्की जिल्लामा सञ्चालन भएको छ त्यसमा हामीले 100 वटा साना तथा मझौला उद्यमीहरूलाई बिजनेस कोचिङका कार्यक्रमहरू सम्पन्न गरेर त्यो 100 वटा साना तथा मझौला उद्यमीहरू मध्येबाट अलिकति ग्रोथ ओरिएन्टेड खालका पछि भविष्यमा विकास अझ बढी प्रगति गर्न सक्ने खालका 25 जना साना तथा मझौला उद्यमीहरूलाई बिजनेस इन्क्युबेसनको कामहरू गरिराखेका छौं। बिजनेस इन्क्युबेसन 7 देखि 8 महिनासम्मको प्रत्यक्ष सधैँभरि निगरानीमा रहेर हाम्रा बिजनेस विज्ञहरू बिजनेस डेभलपरहरू विज्ञहरूको निगरानीमा ती 25 वटा साना तथा मझौला उद्यमहरूको इन्क्युबेसनको कामहरू पनि हामीले अहिले गरिराखेका छौं। यी चाहिँ हाम्रा अहिलेसम्म सम्पन्न कुराहरू भए। अबका हामी 3 वर्षमा चाहिँ मुख्यतया कम्पोनेन्ट 3 अन्तर्गतका निर्माण कार्यहरूलाई निरन्तरता दिन्छौं र कम्पोनेन्ट 1 को स्टार्टअप अनुदानका पहिलो कल सूचना जुन चाहिँ हाम्रो जेठको 9 गते सम्पन्न हुँदै थियो सूचनाको अवधि त्यसलाई हामीले अहिले 1 महिना अवधि थप गरेर असारको 10 गतेसम्म पनि पुर्याएका छौं। त्यो कुरा पनि म यो कार्यक्रम मार्फत सम्पूर्ण सबैलाई यो जानकारी गराउन चाहन्छु। यसैलाई हामीले अब दोस्रो कल तेस्रो कल गर्दै हाम्रो प्रोडक्टिभ पार्टनरसिपको हामीले जम्मा 940 वटा हाम्रो लक्ष्य रहेको छ। आयोजनाको अवधिभरमा 940 वटा उत्पादक संस्था र खरिदकर्ता बीचको सम्बन्ध गराएर सम्झौता गराएर हामीले बिजनेस प्लानहरूलाई चाहिँ इम्प्लिमेन्ट गर्ने लक्ष्य छ। त्यो मध्ये हामी करिब 300 वटा स्टार्टअप अनुदानका प्रपोजलहरू हामीसँग आइसकेका छन्। दोस्रो तेस्रो र सकिन्छ भने चौथो कलसम्म हामीले यस्ता खालका सूचना प्रवाह गरेर 940 वटा उपआयोजनाहरू सञ्चालन गर्ने काम चाहिँ बाँकी छ।
डाक्टर चन्द्रप्रसाद रिसाल कुराकानीमा हुनुहुन्छ। कृषि तथा पशुपंक्षी क्षेत्रको उत्पादन वृद्धिसँगै बजारको सुनिश्चितता गरी कृषिमा उद्यमशीलता र आर्थिक विकास गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना चाहिँ सञ्चालनमा छ भनेर तपाईँले भन्नुभयो। हामीले सामाजिक सञ्जाल मार्फत चाहिँ किसान दाजुभाइलाई सोध्यौं यो आयोजनाबारे तपाईँ कतिको जानकार हुनुहुन्छ भनेर, तर यसमा आएका धेरै जसो प्रश्न र जिज्ञासा छन् गाउँका किसानलाई चाहिँ जानकारी छैन। तपाईँले भन्नुभयो 2 वर्षभन्दा अलिकति धेरै भइसक्यो आयोजना सञ्चालन भएको, समस्या त देखियो नि।
हो, यो कुराको हामीले फिडब्याक पनि पाएका छौं। हाम्रो स्टार्टअप अनुदानको सूचना प्रवाह फागुन 9 गते चाहिँ पहिलो पटक सूचना प्रकाशन राष्ट्रिय दैनिकमा प्रकाशन गरेर हामीले सूचना प्रकाशन गरेका थियौं र त्यसलाई सपोर्ट हुने गरी विभिन्न सञ्चार माध्यमहरूबाट कम्युनिकेशन क्याम्पेनका कार्यक्रमहरू सञ्चालन गर्यौं। तर त्यो कम्युनिकेशन क्याम्पेनको हामीले एउटा मध्यावधि समीक्षा पनि गर्यौं। फागुन 9 गतेदेखि सूचना प्रकाशन भयो, हामीले जेठ 9 गतेसम्मको 90 दिनलाई चाहिँ अवधि तोकेका थियौं। 90 दिन पुग्नुभन्दा 15 दिन अगाडि हामीले समीक्षा गर्यौं। त्यो समीक्षा अवधिसम्म हाम्रो तोकिएको संख्यामा प्रपोजलहरू नआइसके पछाडि हाम्रो यो कम्युनिकेसन स्ट्राटेजीमा के कमजोरी भयो भन्ने कुराको अध्ययन गर्दा त्यसरी प्रकाशन भएका सूचनाहरू किसानहरूलाई ठ्याक्कै कानमा नपर्ने सम्भावनाको चाहिँ हामीले अनुमान गर्यौं। किनभने किसान बिहानदेखि बेलुकासम्म आफ्नो खेतबारीमा हुने र त्यो बेलामा बजेका टेलिभिजनका सूचना अथवा रेडियोका सूचनाहरू उहाँहरूको कानमा नपर्ने, हाम्रो त्यस्तो खालको चाहिँ फिडब्याक थोरै मात्रामा प्रपोजलहरू हामीले पाउनुले त्यो पनि पुष्टि गरेको थियो। त्यसैले अब हामीले यसका सूचनाहरू चाहिँ आयोजनाले नै किसानहरूलाई भेला गरेर कुनै अभिमुखीकरण कार्यक्रमको रूपमा अथवा चाहिँ नि कुनै तालिमको रूपमा उहाँहरूलाई ग्रुपमा दिने अथवा इन्डिभिजुअल्ली हाम्रा गाउँ गाउँमा खटिएका सहजकर्ताहरू मार्फत हाम्रा प्राविधिक सहजकर्ताहरू मार्फत उहाँहरूलाई सूचना प्रवाह पनि गर्नुपर्छ सँगसँगै भन्ने निर्कुल निकालेका छौं। र हाम्रा जम्मा 4 वटा मात्रै चाहिँ आर्थिक करिडोर कार्यालयहरू अर्थात् फिल्ड कार्यालयहरू छन्। हाम्रो कार्यक्षेत्र अरू अन्य प्रोजेक्टहरूको तुलनामा अलि ठूलो पनि छ। 171 वटा पालिका देशका त्यो चाहिँ हाम्रो कार्यक्षेत्र रहेको हुँदा हाम्रो कार्यक्षेत्र अनुसार फिल्ड अफिस चाहिँ अलिक कम भएको कारणले पनि हामीले सोचे जस्तो किसानहरूको डाइरेक्ट कन्ट्याक्टमा बढी इन्डिभिजुअलको एप्रोच र ग्रुप एप्रोच गर्न सकेका छैनौँ कम्युनिकेसनको लागि, र हामी मासमा चाहिँ बढी निर्भर भएको कारण पनि त्यही हो। र हामीले अब मास कम्युनिकेसनलाई मात्रै भर नपारेर ग्रुप र इन्डिभिजुअल एप्रोचलाई पनि जोड दिने गरी हाम्रो स्ट्राटेजीलाई चाहिँ परिवर्तन गरेका छौँ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्र प्रसाद रिसालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले सरकारले सञ्चालन गरिरहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका बारेमा कुराकानी गरिरहेका छौं। हामीसँग कुराकानीमा हुनुहुन्छ आयोजनाका निर्देशक डाक्टर चन्द्र प्रसाद रिसाल, तपाईँलाई फेरि पनि स्वागत छ।
हस्, धन्यवाद।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना धेरैले नबुझेको र नसुनेको भन्दा भन्दै पनि कतिपय चाहिँ आयोजनाको बारेमा जानकार पनि छौं भन्ने हामीले चाहिँ सामाजिक सञ्जालबाटै प्राप्त गरेका छौं। ललित सुनारले लेख्नु भएको छ, अनुदानका सीमा कम र शर्तहरू चाहिँ निकै कठिन रहेको पाइयो आयोजनाको भनेर। साँच्चै उहाँले भने जस्तै हो।
धन्यवाद ललित सुनारजी, तपाईँले भन्नुभएको कुरामा म समर्थन गर्छु, किनभने यो आयोजना एउटा प्रोडक्टिभ पार्टनरसिपको नयाँ कन्सेप्ट अनुसार सञ्चालनमा आएको कार्यक्रम हो। प्रोडक्टिभ पार्टनरसिपको अवधारणा अनुसार कृषिमा आयोजना सञ्चालन भएको सायद यो पहिलो आयोजना पनि भएको हुनाले हामीले प्रोडक्टिभ पार्टनरसिपको कन्सेप्टलाई क्लियर गर्न पनि हाम्रा सूचनाहरूमा धेरै खालका कुराहरू उल्लेख भएका छन्। जस्तो फागुन 9 गते हाम्रो सार्वजनिक स्टार्टअप अनुदानको सूचना निस्किँदा पनि त्यसमा लामा धेरै क्लजहरू उल्लेख गरिएको थियो। त्यो सबै चाहिँ हाम्रो नयाँ कन्सेप्टलाई बुझाउनको लागि हरेक कुराहरूलाई चाहिँ हामीले त्यहाँ उल्लेख गर्न आवश्यक ठानेर सूचना अलि लामो पनि भएको हुनाले त्यो यहाँले भन्नुभएको कुरामा म समर्थन गर्छु, म त्यसमा चाहिँ नि तपाईँको कुरामा सहमत छु। र वास्तवमा यो उत्पादनमूलक साझेदारी प्रोडक्टिभ पार्टनरसिप भनेको विभिन्न देशमा जस्तो दक्षिण अमेरिकी मुलुकहरूमा कृषिमा यो एकदम सफल कार्यक्रम भयो उत्पादनलाई बजारसँग लिङ्केज गर्नको लागि। त्यसरी अफ्रिकी महादेशका विभिन्न हाम्रो जस्तै विकास अवस्था भएका देशहरूमा पनि उत्पादन र बजारलाई लिङ्केज गर्नलाई यो सफल आयोजनाको रूपमा लागू भएर यसका फेजहरू थपिएका अवस्था छन्। र त्यसलाई अहिले हामी नेपालमा लागू गर्दैछौँ। निश्चय नै पहिलो पटक भएको हुँदा यसमा धेरै संशयहरू, धेरै कुराहरू बुझाउन पर्ने कुराहरू धेरै छन्। हामीले विभिन्न गोष्ठी अभिमुखीकरण कार्यक्रमहरू गरिराखेका पनि छौं, यद्यपि यो अहिलेसम्म सबै किसान समक्ष पुग्न नसकेका कुराहरू आइरहेका छन्। र यो प्रोडक्टिभ पार्टनरसिपमा अलिकति शर्तहरू बढी हुने, अलिकति बुझ्न गाह्रो हुने कुरा चाहिँ कस्तो किन पनि भयो भने अहिलेसम्मका अनुदानका स्किमहरू चाहिँ उत्पादनसँग मात्रै लिङ्केज हुन्थे। उत्पादन गरे पछाडि अथवा त्यो कार्यक्रम सम्पन्न गरे पछाडि उत्पादनका शर्तहरू पूरा हुन्थे, तर अहिले उत्पादन मात्रै गरेर हुँदैन। किनभने हाम्रो समस्या भनेको उत्पादन मात्रै समस्या होइन, उत्पादन गरेको चिजले बजार नपाउनु हाम्रो देशको सबभन्दा ठूलो समस्या हो। त्यसैले बजारको लिङ्केज उत्पादन योजना बनाउँदैखेरि, बिजनेस प्लान बनाउँदैखेरि खरिदकर्तासँग लिङ्केज हुनुपर्ने, खरिदकर्ताले यो शर्त पूरा गर्नुपर्छ, उत्पादन गर्ने मान्छेले यो शर्तहरू पूरा गर्नुपर्छ भन्ने कुराहरू सिकाउनु पर्ने हुनाले हाम्रो आयोजनाको कन्सेप्टमा शर्तहरू धेरै छन्। तर यसलाई अन्यथा लिन हुँदैन, किनभने उत्पादन गर्ने एउटा समूह सामूहिक रूपमा हुन्छ, खरिद गर्ने मान्छे व्यक्ति पनि हुनसक्छ, समूह पनि हुनसक्छ, अथवा त्यो मान्छे स्वदेशी खरिदकर्ता पनि हुनसक्छ, विदेशी खरिदकर्ताले नै हाम्रा कृषि उत्पादन खरिद गर्न सक्छन्। त्यसैले त्यो सम्झौता गरिसकेपछि सम्झौताले लामो समयसम्म दिगो काम गर्न सकोस् भन्ने उद्देश्यले केही शर्तहरू त्यहाँ चाहिँ हुन्छ निश्चित रूपमा। र खरिदकर्तासँग जोडिएको छैन भने हाम्रो आयोजनामा समूह भए पनि जोडिन पाइँदैन। किसान आफैले कोही खरिदकर्ता पाउनु भएन भने आयोजनाले खरिदकर्ता उपयुक्त खालको तपाईँले यो खरिदकर्तासँग काम गर्न सक्नुहुन्छ भनेर हामीले जोडिदिने काम गर्छौँ, उहाँलाई भेटाइदिने काम गर्छौँ। लमीले दुला दुलैलाई चाहिँ जोड्या जस्तै गरी आयोजनाले चाहिँ खरिदकर्ताहरू खोजिदिने काम पनि गर्छ। तर खरिदकर्तासँग उत्पादक चाहिँ जोडिनु अनिवार्य छ, कि यो चाहिँ बजार सम्बद्धताको अनिवार्य कडी हो। त्यसैले यसमा केही शर्तहरू अन्य आयोजनाको तुलनामा बढी छन्, त्यसमा म चाहिँ सहमत छु।
मैले अर्को जिज्ञासा समेटौं। जस्तो प्रदीप गौतमले लेख्नु भएको छ, सामूहिक र सहकारी मार्फत सञ्चालित अहिलेसम्मका धेरै जसो आयोजना सफल छैनन्, यो आयोजना सफल हुन्छ भन्ने चाहिँ आधार के लागेको छ? अनुदान लिनको लागि मात्र काम भइरहेका छन् कि उत्पादन र उत्पादकत्व कागजमा मात्रै बढ़िरहेको छ कि यस्ता समस्या छन् भन्ने प्रदीप गौतमको चासो छ।
हामीले जसलाई अहिले टार्गेट गरिराखेका छौं त्यो समूह सहकारीले सोझै एउटा बिजनेस प्लान मात्रै बनाएर अनुदानमुखी मात्रै हो भने हाम्रा सेलेक्सन प्रक्रियाले त्यसलाई चाहिँ नि अगाडि बढाउँदैन। त्यसैले हामीले परम्परागत समूह सहकारीलाई अनुदान दिने हिसाबले भन्दा पनि किन समूह सहकारीमा गयौं त भन्ने कुरा महत्वपूर्ण छ। समूह सहकारीमा जानुपर्ने प्रमुख कारण भनेको उत्पादनको भोल्युम हो। एउटा निश्चित परिमाण अथवा एक ट्रक अथवा एक ट्र्याक्टर जति पनि उत्पादन भएन, हामी चाहिँ इन्डिभिजुअल रूपमा डोको अथवा डालोमै बेच्नुपर्ने अवस्थाको रूपमा आयोजना सञ्चालन गर्यौं भने खरिदकर्तासँगको लिंकेज गराउनलाई अप्ठ्यारो पर्ने भए हुनाले हाम्रो यो प्रोडक्टिभ पार्टनरसिप चाहिँ जहिले पनि इन्डिभिजुअल व्यक्ति अथवा फार्मलाई भन्दा पनि सामूहिक उत्पादन प्रणालीलाई जोड दिनुपर्ने यो प्रोडक्टिभ पार्टनरसिपको एउटा कन्सेप्ट नै हो। यो विभिन्न देशमा सफल भएका प्रोडक्टिभ पार्टनरसिपका कार्यक्रमहरूमा पनि ती देशहरूमा पनि समूह सहकारी अथवा सामूहिक उत्पादन प्रणालीलाई नै खरिदकर्तासँग लिंक गरेर गरिएर सफल भएका आयोजनाहरू विदेशको अनुभवहरूलाई पनि आधारित रहेर हामीले समूह सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्ने काम गरेका हौं। यो चाहिँ परम्परागत समूह सहकारी जो चाहिँ अनुदानको लागि मात्रै गठन हुने, अनुदान पाइसकेपछि काम नगर्ने भन्दा पनि एउटा खरिदकर्तालाई आवश्यक पर्ने परिमाण उत्पादन गर्ने सम्झौता सहित त्यो उत्पादन नगरेको खण्डमा अनुदान हाम्रोबाट जाँदैन। त्यो कुरा पनि म यहाँ निश्चित गराउन चाहन्छु, सबैलाई सूचित गर्न चाहन्छु कि काम सम्पन्न भएको आधारमा मात्र, यसमा पोस्ट पेड आधारमा मात्रै अनुदानहरू रिलिज हुन्छन्। हाम्रा केही माइलस्टोनहरू बिजनेस प्लान बन्दा त्यसका एक्टिभिटिजहरूमा केही एक्टिभिटिजहरू तोकिएका हुन्छन्, त्यो एक्टिभिटिज सम्पन्न भएर अनुगमनको प्रतिवेदन आए पछाडि मात्रै त्यो बराबरको किस्ता चाहिँ हाम्रो रिलिज हुन्छ। दोस्रो तेस्रो अथवा चार किस्ताको हाम्रो चाहिँ तोकिएर बिजनेस प्लान अनुसार काम सम्पन्न भए पछाडि मात्रै त्यसको 50% चाहिँ पोस्ट पेड भुक्तानी भएको हुनाले अनुदान चाहिँ काम नगरिकन अनुदान पाइँदैन। यो कुरा पनि म सम्पूर्ण यो प्रस्ताव हाल्ने सम्पूर्ण समूह सहकारीका मान्छेहरूलाई पनि भन्न चाहन्छु। त्यसैले यो गौतमजीले उठाउनु भएको कुरामा चाहिँ मैले यही जवाफ दिन चाहन्छु कि यो परम्परागत रूपमा अनुदानको लागि मात्रै सिर्जना भएका समूह सहकारीहरूले यसबाट सुविधा चाहिँ पाउँदैन।
फेरि हामी आयोजना बारेकै सरसर्ती सारको कुराकानी गरौं। कसैले चाहिँ समूह सहकारी अथवा कुनै ठाउँ गुल्मीको कुनै ठाउँ होला त्यहाँबाट चाहिँ समूह सहकारी जम्मा भए तपाईँहरूले भने जस्तै प्रस्ताव पनि आयो र अनुदानका लागि पारित पनि भयो, अब त्यहीभित्र उत्पादन यो बजार यो व्यवस्थापन यो भनेर समेटिन्छ कि के हुन्छ त?
यसको लागि हाम्रो एउटा मापदण्ड छ, कार्यविधि छ। त्यो कार्यविधि हामी सम्झौता गरेको बखत उहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यसमा सम्पूर्ण कुराहरू लेखिएको हुन्छ, उत्पादक र खरिदकर्ता बीचको के कुरामा सम्झौता भएका हुन्छन् भन्ने कुरा हाम्रो प्रोजेक्टको सुरुमा जोइन्ट प्रोफाइल भन्छौँ हामीले, कन्सेप्ट नोट हो त्यो। कन्सेप्ट नोट आउँदैखेरि उत्पादकले के उत्पादन गर्ने, खरिदकर्ताले कति परिमाणमा खरिद गर्ने, कहाँबाट बिक्री गर्ने, मूल्य निर्धारण प्रक्रिया के हुन्छ, कुन क्वालिटीको कुन एमाउन्टमा कुन सिजनमा उत्पादन गर्ने भन्ने कुराहरू हाम्रो कन्सेप्ट नोटमै हुन्छ।
भनेको त्यो उत्पादनकर्ता र लिने चाहिँ सँगसँगै आउने हो अथवा पछाडि केही हुन्छ?
होइन, सँगसँगै हो। सुरुमा हामीले जुन स्टार्टअप अनुदानको अहिले सूचना प्रकाशन गरेका छौँ त्यो अनुसार जोइन्ट प्रोफाइल कल गरेका छौँ। जोइन्ट प्रोफाइल भनेकै उत्पादक र खरिदकर्ताको संयुक्त प्रस्ताव हो। त्यही बेलामै उत्पादक र खरिदकर्ता जोडिन्छन्।
अर्को एउटा गुनासो छ, बीपी गेवालीले लेख्नु भएको छ, कार्यक्रम राम्रो हुँदाहुँदै पनि प्रभावकारितालाई चाहिँ चासो राख्नु पर्यो, विज्ञ टोली चाहिँ फिल्डमा नजाने, जुन तपाईँले अघि भन्नुभयो नि उत्पादनकर्ता पनि खरिदकर्ता पनि सबै व्यवस्थापन हुँदाहुँदै पनि सबैबाट चाहिँ सम्झौता हुँदाहुँदै पनि कार्यालयमा बसेर अथवा ती ठाउँको चाहिँ अवस्था नहेरिकन चाहिँ पास गर्ने जुन परिपाटी छ यो पनि त दोहोरिने होला भन्ने चासो छ।
एकदम राम्रो सुझाव दिनुभयो, हामीले सुधार गर्नुपर्ने कुरा हो। हाम्रो आयोजनाको स्टार्टअप अनुदानको जोइन्ट प्रोफाइललाई एक चरणमा बिजनेस प्लान बनाउन अगाडि बढाउने कि नबढाउने भन्ने स्क्रिनिङको समयमा हाम्रा प्राविधिकहरू फिल्डमा पुग्नुहुन्छ एउटा, र जब बिजनेस प्लानको लागि सेलेक्सन हुन्छ बिजनेस प्लान बनाउनको लागि यसमा चाहिँ मैले एउटा जानकारी गराउन चाहन्छु सबैजनालाई कि बिजनेस प्लान गराउने बिजनेस प्रपोजल बनाउने खर्च किसानले बेहोर्नु पर्दैन। यो आयोजनाले विज्ञको लागि विज्ञ जो प्रपोजल बनाउन अथवा बिजनेस प्लान बनाउन लाग्ने खर्च आयोजनाले बेहोर्छ। यसमा किसानले कोही विज्ञलाई आफ्नो व्यक्तिगत रूपले पैसा लगानी गरेर लेख्न लगाउनु पर्दैन। त्यो विज्ञको टोलीले समूहका सम्पूर्ण मान्छेहरूलाई भेला गराएर फिल्डमै गएर वस्तुस्थिति अवलोकन गरेर उहाँहरूको खेतीयोग्य जमिनका तथ्याङ्क कतिमा गर्ने हो भन्ने आधारमा एउटा आर्थिक विश्लेषण र यसको चाहिँ प्रभावकारिता कस्तो हुन्छ, कति समयमा चाहिँ लगानी उठ्छ जस्ता कुराहरू समेटेर बिजनेस प्लान बनाउनको लागि विज्ञहरूको व्यवस्था आयोजनाले नै गरेको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। सँगसँगै म एउटा एडिसनल के कुरा चाहिँ जानकारी गराउन चाहन्छु भने जतिले अहिलेसम्म संयुक्त प्रस्ताव पेश गर्नुभएको छ अथवा प्रस्ताव पेश गर्न लाग्ने तयारीमा हुनुहुन्छ, अझै एक महिना समय थप गरिएको हुनाले तयारीमा हुने हुने र पेश गरिसकेका सम्पूर्ण समूह सहकारीका साथीहरूलाई म के सूचना गर्न चाहन्छु भने केही मान्छेहरू तपाईँहरूमा आउन सक्छन् जसले चाहिँ आयोजनासँग मेरो चिनाजानी छ अथवा आयोजनालाई हामीले यो काम मिलाइदिन्छौँ भनेर यहाँहरूसँग आर्थिक रूपमा माग गर्ने पैसा माग्ने हामी यो आयोजना पार्नलाई सहयोग गर्छौँ भन्ने खालका त्यस्ता खालका मानिसहरूले यहाँहरूसँग सम्पर्क गर्न सक्छन्। त्यस्ता मान्छेको कुरा नसुन्नुहोला। यो आयोजनामा प्रस्ताव छान्नको लागि आयोजनाका कटिबद्ध कर्मचारीहरू हुनुहुन्छ र हाम्रो विज्ञ टोली जुन चाहिँ टेक्निकल असिस्टेन्सको रूपमा प्राविधिक परामर्शदाताको रूपमा छनौट भएका व्यक्तिहरूले एउटा निष्पक्ष रूपले छनौट गर्ने एउटा कार्यविधि मापदण्ड छ। तपाईँहरूको बिजनेस कतिको सफल हुने खालको छ वा सफल नहुने खालको छ त्यसमा आधारित भएर छनौट हुन्छ। यसमा कुनै खालको नातावाद कृपावाद अथवा कुनै खालको आर्थिक लेनदेनको आधारमा यो आयोजनाहरू सेलेक्सन गरिँदैन। यो कुरामा सबैजनालाई ढुक्क हुन र त्यही अनुसार कोही मान्छेहरू त्यसरी आर्थिक रूपमा यहाँहरूलाई चाहिँ नि केही कुराहरूको आग्रह राखेर आउँछन् भने त्यस्ता मान्छेहरूलाई आयोजनाको फिल्ड अफिसमा अथवा आयोजनाको केन्द्रीय कार्यालयमा त्यसको नम्बर अथवा चाहिँ नि ऊ पठाइदिनु होला। हामी चाहिँ त्यस्ता मान्छेहरूलाई सुरुबाटै, किनभने यो हामीले विगतका विभिन्न आयोजनाहरूमा सुनेका कुराहरू पनि हुन् र यो आयोजनामा त्यस्ता प्रवृत्ति भित्रिन नदिनको लागि त्यस्ता मान्छेलाई सुरुबाटै पहिचान गर्ने गरी हामीले कार्यक्रमहरू लाने तयारी गरेको हुँदा यसमा यहाँहरूको सहयोग पनि हामीलाई उत्तिकै जरुरी पर्छ। यो चाहिँ म सम्पूर्ण प्रस्ताव पेश गर्नुहुने र प्रस्ताव पेश गर्न लाग्नुहुने समूह सहकारीका सदस्यहरूलाई अनुरोध गर्दछु।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्र प्रसाद रिसाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले एउटा चुनौतीलाई यसभन्दा अगाडि राखिसक्नुभयो, अब बाँकी कुरा रह्यो, बितेका दुई वर्षमा कार्यक्रम सञ्चालन भइरहँदाखेरि कस्ता चुनौती देखिए त थप?
आयोजना सञ्चालनका चुनौतीहरू प्राय के हुने गर्दछ भने हामी दात्री संस्थासँग नेपाल सरकारले सम्झौता गर्छ, सम्झौता गरेकै मितिबाट चाहिँ आयोजनाको प्रभावकारी लन्चिङ भयो भनेर हामी चाहिँ त्यो आयोजनाको समयावधि गणना गर्छौँ। यो आयोजना पनि ठ्याक्कै त्यस्तै भयो। जब सम्झौता भयो त्यति बेला आयोजनाको अफिस स्थापना थिएन, कर्मचारीको जो थिएन, यसलाई आवश्यक पर्ने प्राविधिक टिमहरू थिएन, कुनै खालको तयारी बिना आयोजनाको इफेक्टिभ डेट चाहिँ डिक्लेरेसन भयो। एक वर्ष जति हामीले यी सम्पूर्ण कुराहरूको तयारी गर्दा गर्दै एक वर्षको समय केही पनि काम गर्न पाएनौँ, त्यहाँमाथि कोभिडको समय पनि परेको हुनाले। त्यसैले म चाहिँ के आग्रह गर्छु अथवा चाहिँ त्यस्तो चाहन्छु भन्दाखेरि, आयोजनाहरू जहिले त्यसका आवश्यक पूर्वाधारहरू तयार भएर, जस्तो कार्यालयहरू, कार्यालयमा काम गर्ने कर्मचारीहरू अथवा विज्ञ आवश्यक पर्छन् भने विज्ञहरूको सबै कुराको जो गरे पछाडि बल्ल आयोजनाको इफेक्टिभ इम्प्लिमेन्टेसन डेट भयो भनेर त्यहाँ वर्ष त्यहाँबाट चाहिँ आयोजनाको अवधि काउन्ट गर्ने हो भने, अहिले हामी आयोजनाको पहिलो वर्ष समाप्तिको अवस्थामा हुन्थ्यौँ। अहिले हामी दुई वर्षभन्दा केही महिना बढी भइसक्यो, बल्ल चाहिँ सबै कम्पोनेन्टहरू, सबै पूर्वाधारहरू तयार भए, कम्पोनेन्टहरू सबैमा अहिले काम चाहिँ अगाडि बढाउन सकेको अवस्था छ। हाम्रो करिब एक वर्ष र केही महिना अवधि चाहिँ त्यो तयारी गर्नमै लाग्यो। यस्तो खालको चुनौती चाहिँ हामीले भोग्यौँ। अब त्यो कोभिडको चुनौती भनेको त्यो चाहिँ आकस्मिक हो, त्यसमा केही छैन, तर आयोजनाहरू चाहिँ प्लानिङ गर्दैखेरि एक वर्ष चाहिँ तयारीको समय दिएर त्यही तयारीहरू पूरा भए पछाडि मात्र चाहिँ इफेक्टिभ इम्प्लिमेन्टेसनको समय घोषणा गर्न सक्यौँ र त्यहाँदेखि काम गर्ने अवधि आयोजनालाई दिइयो भने निश्चय नै सुरुबाटै आयोजनाहरू ढिला भए भन्ने समस्या सुन्नु पर्दैन थियो जस्तो मलाई लाग्छ।
हामी कार्यक्रमको अन्तिममा पनि छौं, तपाईँले चाहिँ आयोजना कार्यान्वयन हुने क्षेत्रहरू त्यसै गरी केही पालिकाहरू पनि जोड्नुभयो। अब ती ठाउँ जहाँ चाहिँ आयोजनाहरू कार्यान्वयन हुँदैछन् यसरी चाहिँ ग्रामीण उद्यमका चाहिँ विकासका, कृषिका, पशुपक्षीका कार्यक्रम चाहिँ लागू भएका छन्, अब ती क्षेत्रका सम्बन्धित पालिकाले गर्नुपर्ने दायित्व के हो?
ती पालिकाहरूले त्यहाँका अब जस्तो स्थानीय सरकारका प्रमुखहरूले त्यो नजिकको सरकार पनि भएको हुनाले त्यहाँ हाम्रो आयोजनाको सूचनाहरू प्रवाहमा समस्या परिराखेका छन्। हामीले कम्तीमा सम्पूर्ण स्थानीय तहहरूमा चाहिँ यो सूचना टाँस्या छौँ फ्लेक्सको रूपमा अथवा सूचना पार्टीमा, स्थानीय सरकारका कार्यालयहरूमा चाहिँ नि हामीले इमेलबाट सूचना पठाएर जुन सूचना पठाएका छौँ यहाँहरूको आफ्नो क्षेत्रभित्रको किसानलाई सुसूचित गर्नको लागि स्थानीय पालिकाहरूले त्यो क्षेत्रमा समन्वय गरिदिनु भयो भने धेरै मात्रामा आयोजनाका सूचनाहरू, आयोजनाले गर्न खोजेका कामहरूको बारेमा किसानले थाहा पाउनुभयो भने त्यही अनुसारले हामीसँग सम्पर्क र हाम्रो पनि उहाँहरूसँग सम्पर्क स्थापना हुन मद्दत गर्छ। त्यसैले म स्थानीय तहका प्रमुखहरू अथवा चाहिँ त्यहाँका मेयर साहब अथवा त्यहाँका कार्यकारी प्रमुखहरू अथवा त्यहाँका कृषि शाखा, पशुसेवा शाखाका प्रमुखहरूलाई स्पेसल्ली त्यो चाहिँ आग्रह गर्न चाहन्छु कि आयोजनाका सूचनाहरू जुन हामीले कार्यालयलाई प्रवाह गर्छौँ त्यो चाहिँ किसान समक्ष पुर्याउन सहयोग गर्नुभयो भने यसको अझ आयोजनाको बारेमा किसानले धेरै जानकारी पाउन सक्नुहुन्थ्यो भन्ने मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्रप्रसाद रिसाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।